यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। महत्वपूर्ण विधेयकहरू अगाडि बढ़ाउने विषयमा प्रमुख प्रतिपक्षी सहित तीन दलका शीर्ष नेताबीच छलफल। प्रधान न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा वैशाख 8 गते संवैधानिक परिषदको बैठक आह्वान। देशभरका 59 जिल्लामा पाठ्य पुस्तक पुग्यो, बाँकी जिल्लामा छिट्टै पुर्याइने जनक शिक्षा सामग्री केन्द्रको दावी। वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई शिक्षा मन्त्रालयको निर्देशन। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा बढ़िरहेको वायु प्रदूषण अझै केही दिन रहने र भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या 32 पुग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधान न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आह्वान गर्नुभएको छ। संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वैशाख 8 गते शुक्रबार बिहान 9 बजेका लागि परिषदको बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो। सभामुख सहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच रिक्त प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठकबाट सिफारिश गर्ने हिजो सहमति भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा रिक्त प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक सिफारिश गर्ने सहमति भएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। सचेतक बर्तौलाले प्रधान न्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढ़ाउन प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावमा शीर्ष नेताबीच सहमति भएको हो। बैठकमा संसदीय समिति गठन लगायत केही महत्वपूर्ण विधेयक अघि बढ़ाउने विषयमा समेत छलफल भएको सचेतक बर्तौलाले जानकारी दिनुभयो।
प्रधान न्यायाधीशको नियुक्तिको प्रक्रियालाई अगाडि बढ़ाउनका लागि संवैधानिक परिषदको बैठक हामीले आज भनेका छौँ। यो बैठकको सहमति भएको छ, यस अनुसार प्रधानमन्त्री अगाडि बढ्नुहुनेछ, हामीलाई विश्वास छ। हामीले यी प्रक्रियामा प्रतिपक्षको तर्फबाट हामीले गर्नुपर्ने सहयोगमा हाम्रो कुनै कमी रहेन, हामीले प्रस्ताव भनेका छौँ। त्यसपछि अन्य कतिपय विषयहरू छन्, टीआरसी लगायतको विषय, अन्य सन्दर्भहरूलाई पनि हामी छलफल गरेर विषयगत समिति पनि तत्काल बनाऊ, स्ट्रेन्थका आधारमा संसद अगाडि बढ्छ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी ऐन 2071 संशोधन विधेयक, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयकलाई अघि बढ़ाउने विषयमा छलफल भएको जानकारी दिनुभयो।
ले गर्नुपर्ने हुन्छ, त्यसै लागि प्रधानमन्त्रीले पहल गर्नुभयो र प्रमुख प्रतिपक्षी दलको नेता माननीय केपी शर्मा ओलीजी कहाँ चाहिँ त अहिले जुन बैठक बस्यो यसमा प्रधानमन्त्रीजी, हाम्रो नेपाली कांग्रेसको पार्टी सभापतिजी, प्रमुख प्रतिपक्षी दलको नेता माननीय केपीजीका बीचमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भए यता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनु भएको छ। उद्योग वाणिज्य प्रवर्धन संवाद परिषदको हिजो बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सरकार क्षेत्र निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ़न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायलाई आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदीय समितिले दिएका सुझावहरू कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन 2079 माथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गरेर अघि बढ़ने बताउनुभयो। प्रतिवेदनमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले समितिले दिएका निर्देशन कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय गौरवका आयोजना, संघीयता कार्यान्वयन, प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, निजगढ़ विमानस्थल निर्माण, पशुपति क्षेत्र विकास कोष, कोविडको प्रभावकारी नियन्त्रण लगायतका विषयमा समितिले दिएका निर्देशन कार्यान्वयनमा गम्भीर हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 2:30 बजेका लागि बोलाइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र 2080 लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिएको छ। समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियानको नारासहित शैक्षिक सत्र 2080 विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो। देशका 59 जिल्लाका विद्यालयहरूमा पाठ्य पुस्तक पुर्याइएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। हालसम्म देशभरका अधिकांश जिल्लामा पाठ्य पुस्तक पुगेका छन् भने केही जिल्लामा बाँकी रहेको भए पनि विद्यार्थी भर्ना अभियान जारी रहँदासम्म सबैले प्राप्त गरिसक्ने जनक शिक्षा केन्द्रको दावी छ। सरकारले यस वर्षका लागि कक्षा 1-5 पाठ्य पुस्तक निजी क्षेत्र र कक्षा 6-10 पाठ्य पुस्तक छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार हाल अनिवार्य विषय छपाई सकिएर ऐच्छिक विषयका पाठ्य पुस्तकको छपाई भइरहेको छ। केन्द्रका अनुसार हाल सोलुखुम्बुका केही विद्यालयमा पाठ्य पुस्तक पुग्न बाँकी रहेको छ। यस्तै धनकुटा, मोरङ, सुनसरी र झापा, सिराहा, सर्लाही, बारा, पर्सा, रूपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीका सबै विद्यालयमा यही वैशाख 10 पाठ्य पुस्तक पुर्याइनेछ। भर्ना अभियानसँगै छिटपुट बाँकी रहेका केही जिल्लाका विद्यालयमा समेत पाठ्य पुस्तकको बिक्री वितरण भइसक्ने केन्द्रको दावी रहेको छ। केन्द्रले हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा लगायतका जिल्लामा यसपटक पहिलो प्राथमिकतामा राखेर पाठ्य पुस्तक पठाएको जनाएको छ। हिजो कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार हिजो एकजना संक्रमितको मृत्यु भएको छ भने 104 थप संक्रमित भएका छन्। पीसीआर तथा एन्टीजेन गरी जम्मा 1632 नमूना परीक्षण गरिएकोमा 104 जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा अहिले कोरोना संक्रमित 34 आइसोलेसनमा, 7 आईसीयू र 3 भेन्टिलेटरमा रहेका छन्। सक्रिय संक्रमितको संख्या 379 रहेको छ। काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढ़िरहेको वायु प्रदूषण अझै केही दिन कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ। वातावरण विभागका प्रवक्ता शंकर प्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवासँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताउनुभयो। उहाँले सैटेलाइट तस्विर हेर्दा काठमाडौँ उपत्य मा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाका कारण प्रदूषण बढ़ेको जानकारी दिनुभयो। प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढ़िरहेकाले घर बाहिर सकेसम्म ननिस्कन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ। सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई अधिवक्ता पदम बहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको छ। काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने निर्णय गरेपछि फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलन सक्ने भएकाले तत्काल फोहोर उठाउन अन्तरिम आदेश रिट निवेदनमा माग गरिएको छ। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ। गृह मन्त्रालयमा हिजो भएको भेटमा उप प्रधानमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् 2026 विकसित राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो। त्यस सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिनुहुँदै उहाँले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। भेटमा राष्ट्रसंघीय प्रतिनिधि मण्डलबाट संरचनात्मक रूपान्तरण जरूरी हुने भएकाले नेपालको कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधीकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड़ दिनुपर्ने तथा विपद व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित मार्ग निर्देशन गर्नुपर्नेमा जोड़ दिइएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख 11 गते विश्वासको मत लिनुहुने भएको छ। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले हिजो सूचना जारी गरी सभामुखले प्रदेश सभा नियमावली 2079 नियम 12 को उपनियम 3 बमोजिम वैशाख 11 गते बैठक आह्वान गरिएको जनाउनु भएको छ। सो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो। गत पुष 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीले माघ 5 गते पहिलो पटक विश्वासको मत लिनु भएको थियो। राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा माओवादी केन्द्र लगायत दलले चैत 12 गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार,
काठमाडौँ। उत्तरी तातोपानी नाका पूर्ण रूपमा खुलाउन नेपाल र चीनका सरकारी अधिकारी बीच छलफल भएको छ। नेपाल र चीनका सुरक्षा निकायका प्रतिनिधिहरूका बीचमा सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सीमा सुरक्षा सम्बन्धी काउन्टर बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो। नेपाल चीनको सीमामा नेपाल र चीनका सरकारी अधिकारी बीच भएको छलफलमा 18 वैशाखबाट नाका सुचारू गर्ने, सीमा सुरक्षा तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही वैशाख 7 गते लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ। वैशाख कृष्ण औंसीका दिन वैशाख 7 गते लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालमा रहनेलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। यस वर्ष वैशाख 7, असोज 27 र चैत 26 गते लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले तीनवटै सूर्य ग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो। वैशाख 7 गते लाग्ने सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनुभयो। म्याग्दी स्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय आरोही बेपत्ता भएका छन्। 8091 मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट हिजो दिउँसो ती आरोही बेपत्ता भएका हुन्। भारतको राजस्थानको किशनगढ़का 34 वर्षीय अनुराग मालु बेपत्ता भएको सेभेन समेत ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले बताउनुभयो। गर्मी मौसम शुरू भएसँगै सिन्धुलीको सुनकोशी नदीमा जलयात्रा, ऱ्याफ्टिङ गर्ने पर्यटकको चहल पहल बढ़न थालेको छ। सिन्धुलीको बीपी राजमार्गको शान्त र सुन्दर मनोरम दृश्य हेर्दै जलयात्रा गर्न सकिने सुनकोशीमा हाल दैनिक 200-300 पर्यटकले जलयात्रा गर्ने गरेका छन्। कमल सरला सुनवारको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै यति बेला सिन्धुलीको सुनकोसीमा जल यात्रा गर्ने पर्यटकहरू बढ़ेको छ। सिन्धुलीको बीपी राजमार्गको शान्त र सुन्दर मनोरम दृश्य हेर्दै सुनकोसीको जल यात्रामा स्थानीय तथा बाहिरी पर्यटकहरू रमाइरहेका छन्।
पहिलेको तुलनामा खोला नालाहरू पनि सुक्दै गएको अनि दहहरू पर्याप्त मात्रामा नभेटिने प्राकृतिक जल यात्रा चाहिँ साह्रै आनन्द हुँदो रहेछ। सुनकोसीको छालमा सुनकोसीमा मुख धोएर यस्तो आनन्द कि स्वर्गीय आनन्द प्राप्त हुनु।
सिन्धुलीको पर्यटन प्रबन्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जल यात्रा सेवाले पर्यटकलाई आकर्षित गरेको छ। यति बेला सिन्धुलीको सुनकोसी गाउँपालिका 5 मूलकोटको रिसोर्ट तथा होटलहरू पर्यटकले भरि भराउँछन्। रिसोर्टका प्रबन्धक राजेश श्रेष्ठ:
त्यहाँको फेसिलिटीहरू, त्यसपछि यहाँ आएर सुनकोसीको राफ्टिङ, सँगसँगै बोटिङ र सिन्धुली गढी जाने, रामेछापको खाडादेवी मन्दिर जाने, सम्पूर्ण बीचको आनन्द लिनलाई चाहिँ हाम्रो रिसोर्टमा विशेष गरी आउनुहुन्छ। न्यू इयरमा चाहिँ म्याक्सिमम कस्टमरहरू ट्रेनमा पनि बस्न नपाएर फर्किएको अवस्था छ।
राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्गले आवाजमा सहज भएपछि पर्यटन प्रबन्धनमा थप सहयोग पुगेको छ। सुनकोसीको चिसो पानीसँग खेल्न यति बेला दैनिक 2-300 पर्यटक सिन्धुलीको सुनकोसी गाउँपालिका 5 मूलकोट आउने गरेको बताउनुहुन्छ मूलकोट विकास समिति सिन्धुलीका अध्यक्ष मनोज श्रेष्ठ।
सबैभन्दा धेरै यसपालि आयो मान्छेहरू, ठ्याक्कै तराईबाट झरे पनि, काठमाडौँबाट झरे पनि सेन्टर पोइन्ट भएको कारणले गर्दा दुवै पक्षतिरलाई हेरेर हामीले गरेको, अब ग्रुप हेरेर हुन्छ, दुई चार चाहिँ अब यस्तै सबैभन्दा स्पेसली सुनकोसीमा पानीसँग खेल्नलाई नजिकको ठाउँ भनेको यही नै भएको कारणले गर्दा पनि मान्छेको यो अलिक ठुलो बढ्या हो कि भन्ने मेरो अनुमान छ।
सन् 2018 अक्टोबर 10 व्यवसायीले सञ्चालन गरेको जल यात्रा अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ। अन्य समयको तुलनामा विशेष गरेर गर्मीयाममा सुनकोसीमा जल यात्रा गर्नेहरूको भीड़ लाग्ने गर्दछ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
सिन्धुलीबाट लागू पर्वततर्फ। पर्वतका ग्रामीण क्षेत्रमा बसाईसराईको दर बढ़दै गएको छ। बसाईसराई बढ़ेसँगै रितिएका गाउँमा खेतीबारी समेत बाँझिँदै गएका छन्। बसाईसराई रोक्न स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सफल हुन सकेको छैन। रोशन तिवारीको रिपोर्ट।
पर्वतको कुस्मा नगरपालिका 14 आर्थर डाँडा खर्कमा माध्यमिक तहसम्म पढ़ाइ हुने विद्यालय नजिकै स्वास्थ्य चौकी, कच्ची भए पनि मोटर बाटो र खानेपानीको पनि मध्यम सुविधा छ। तर गाउँमा सुविधा भए पनि मानिसहरू भने बजारतिर बसाई सराई गर्ने क्रम बढ़ेको छ। विगत 20 वर्ष अगाडिसम्म भरिभराउ रहेको गाउँमा अहिले मानिसको संख्या पातनिँदै गएको स्थानीय एक बहादुर गुरूङले बताउनुभयो।
यो घर खाली भयो, लालकाजी उसको घर पनि खाली भयो, अहिले मान्छे छैन। चौतारे भन्ने बुढा थियो, त्यो पनि खाली छ। अहिले माछे टोलाको सबै खाली छ, त्यो दुई घर छ बल्ल।
आर्थरमा मात्रै होइन, जिल्लाको पर्यटकीय गाउँ मोदी आठ चित्रेमा पनि बसाई सराई दर उच्च छ। यहाँका अधिकांश घर खाली छन्। बसाई सराई भएपछि उब्जाउ जमिनमा उत्तिस र झाड़ीले ढाकिएको छ। सुविधा खोज्दै मानिसहरू विदेश र बजारतिर झरेको सुनाउनुहुन्छ स्थानीय डम्बर गुरूङ।
किन गाउँ खाली भयो भन्दाखेरि अब सबैलाई सुविधा चाहियो, अनि बस्ने यात्रा अनि विदेशहरू कमाई गर्यो, तिनीहरू यहाँ नबस्ने छोराछोरी पढाउने भनेर अब बजार झरिगयो। बजारमा जस्तो बोर्डिङ यहाँ गाउँ पनि भइदिएको भए बजार जान्थेन।
2068 सालको जनगणना अनुसार पर्वत जिल्लामा 146,590 जना रहेकोमा जनगणना 2078 130,887 जना छन्। एक दशकमा पर्वतबाट 15,730 जना व्यक्ति घटेको देखिन्छ। स्थानीय तहका पंजीकरण शाखा व्यक्तिगत घटना दर्ता मध्येमा बसाई सराईका घटना बढ़ी रहेको बताउँछन्। बसाई सराई रोक्ने उपायका बारेमा सरकारको ध्यानाकर्षण गराउने र ठोस पहलका लागि प्रयास गरिरहेको बताउनुहुन्छ पर्वत प्रदेश कका सांसद भक्त बहादुर कुँवर।
स्वास्थ्य र शिक्षालाई चाहिँ अलिक बढी जोड़ दिन पर्ने, भौतिक पूर्वाधारका कुराहरूलाई चाहिँ बेसिक राम्रो बनाउन सक्यो भने पक्कै पनि त्यो माइग्रेसनलाई न्यूनीकरण गर्न सकिन्छ। त्यो कुराहरू हामी पक्कै पनि उठाउँछौ र त्यसमा सदन चलेपछि मैले चाहिँ त्यो कुरा पनि सरकारलाई चाहिँ ध्यानाकर्षण गराउने कुरामा चाहिँ तयारी गराएको छु।
कतिपय स्थानीय तहले बसाई सराई रोक्न नगदे बाली लगाउने, कृषिमा अनुदान दिने, होमस्टे चलाउने, लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम चलाइरहेका छन्। यसले केही हदसम्म बसाई सराई रोके पनि गाउँमा भन्दा बजारमा बढ़ी सुविधा हुने भएकाले गाउँ छोड्ने क्रम पूर्णत रोकिन नसकेको सरोकारवाला बताउँछन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या 32 पुगेको छ। मदिरा सेवनबाट 14 जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेको संख्या बढ़न सक्ने अधिकारीहरूले जनाएका छन्। बिहारको राजधानी पटनाबाट 151 किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण मोतिहारी जिल्लामा शनिबार घटेको घटनामा प्रहरीले छापा मार्ने क्रममा हालसम्म 108 जनालाई नियन्त्रणमा जम्मा लिएको छ भने 6000 लिटर भन्दा बढ़ी मदिरा बरामद गरेको छ। भारतमा विषाक्त मदिराको सेवनबाट हरेक वर्ष धेरैजनाको मृत्यु हुने गरेको छ। भारतको महाराष्ट्र राज्यमा आयोजित एक पुरस्कार वितरण कार्यक्रममा भेला भएका 12 जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ। सरकारद्वारा आयोजित कार्यक्रममा हजारौं मानिस भेला भएका थिए। घण्टौंसम्म चर्को घाममा बसेका कारण ती मानिसहरूको मृत्यु भएको र गर्मीका कारण 600 भन्दा बढ़ी मानिस बिरामी परेको बताइएको छ। सिरियाको हामा प्रान्त स्थित मरूभूमिमा ट्रुफल्स खोजी गरिरहेका 26 भन्दा बढ़ी मानिसको विद्रोही समूह आईएसले हत्या गरेको छ। मृत्यु हुनेमा सर्वसाधारण र सरकार समर्थित समूहका सदस्य रहेका छन्। च्याउ जस्तै देखिने तर महँगो हुने ट्रुफल्स खोज्ने मानिसहरूलाई प्राय आईएस समूहले निशाना बनाउने गरेको छ। आईएस विद्रोहीहरूको बारूदी सुरुङ छल्दै मरूभूमिमा ट्रुफल्स खोजी गर्ने प्रक्रिया निकै जटिल मानिन्छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाशरण महतोले अर्थतन्त्रमा देखिएका केही व्यवधान तथा अप्ठ्यारालाई सरकार र निजी क्षेत्र मिलेर हटाउनु पर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिन सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर महतोले अप्ठ्यारो समय भएकोले सरकार र निजी क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री महतोले सबै कुरामा सुधार ल्याउन र देशको समग्र क्षमता विकास गर्नु अहिलेको चुनौती भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर महतोले आर्थिक सूचक ङ्कहरू सकारात्मक हुँदै गएकोले वर्तमान समस्याबाट माथि उठ्न निजी क्षेत्रले पनि वास्तविक समस्या र सुझाव राख्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले मुलुकको निजी क्षेत्रले हाल बिहोर्नु परेका समस्याका बारेमा चर्चा गर्नुभएको थियो। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा भएको लगानीको लाभांश बापत करिब 14.5 अर्ब रूपियाँ विदेशिएको छ। उद्योग विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 9 महिनाको तथ्याङ्क अनुसार यस अवधिमा 13.77 अर्ब लाभांश बाहिरिएको हो। विभागले यस अवधिमा रोयल्टी बापत 2 अर्ब 11 करोड 6,634 रूपियाँ, 12,45,091 अमेरिकी डलर, 30,62,96,609 भारतीय रूपियाँ र 7,000 युरो विदेश लैजानका लागि सिफारिश गरेको छ। विभागले चैत महिनामा मात्रै 3,14,53,22,000 लाभांश विदेश लैजान सिफारिश गरेको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि थप 3 जहाज किन्ने भएको छ। नयाँ जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित जहाज किन्न लागेको जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलले दुर्गम क्षेत्र स्लट रूटमा उडान भर्न सक्ने 3 साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढ़ाएको बताउनुभयो। निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्न लागेको हो। उद्यमशीलता विकास र औद्योगिक उत्पादन वृद्धिमा सहयोग गर्ने उद्देश्यले 7औं संस्करणको 7औं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2080 आगामी वैशाख 22-24 गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। नेपाल उद्योग परिसंघ सचिवालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायलाई सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। प्रदर्शनीको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूका 200 भन्दा बढ़ी स्टलहरू रहनेछन्। काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शनी कक्षमा यही वैशाख 8-10 गतेसम्म अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ। हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन, नेपाली उद्योगी व्यवसायको मनोबल बढ़ाउन प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी गराएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदलिरही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानका साथै बागमती र कोशी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 77%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महत्वपूर्ण विधेयकहरू अगाडि बढ़ाउने विषयमा प्रमुख प्रतिपक्षी सहित तीन दलका शीर्ष नेताबीच छलफल। प्रधान न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा वैशाख 8 गते संवैधानिक परिषदको बैठक आह्वान। देशभरका 59 जिल्लामा पाठ्य पुस्तक पुग्यो, बाँकी जिल्लामा छिट्टै पुर्याइने जनक शिक्षा सामग्री केन्द्रको दावी। वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई शिक्षा मन्त्रालयको निर्देशन। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा बढ़िरहेको वायु प्रदूषण अझै केही दिन रहने र भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या 32 पुग्यो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।